نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. ہر روز کی طرح آج بھی ہمارے سامنے قرآن پاک کی ایک آیت ہے جس میں غم کی بات ہے اور وہ ہے سورۃ طہٰ آیت 40. اس تمشی اختک فتقول هل ادلکم هل ادلکم علی من یکفلہ فرجعناک الی امک کی تقر عینھا ولا تحزن. جبکہ تمہاری بہن جاتی اور کہتی تھی کہ کیا میں ایسے لوگوں کا پتہ دوں جو اس بچے کی پرورش کریں, بس ہم نے تم کو تمہاری ماں کی طرف لوٹا دیا کہ اس کی آنکھیں ٹھنڈی ہوں اور وہ غم نہ کھائے. اور تم نے ایک شخص کو قتل کر دیا تو ہم نے تم کو غم سے نجات دی اور ہم نے تم کو خوب خوب پرکھا. پھر تم کئی سال اہل مدین میں رہے. ثم جیت علی قدری یا موسیٰ, پھر ایک خاص اندازے کیے ہوئے وقت پر تم یہاں پہنچے اے موسیٰ. اللہ اکبر کبیرہ. حضرت موسیٰ علیہ السلام کی آزمائش پیدا ہوتے ہی شروع ہو گئی. ہم کہتے ہیں کہ جب سے ہوش سنبھالا تب سے غموں نے میرا ہی دروازہ دیکھ لیا. موسیٰ بیچارے نے تو بھی ہوش بھی نہیں سنبھالا تھا, اور ایک بچے کی کل کائنات اس کی ماں ہوتی ہے. اس وقت اس کو یہ بھی شاید نہ یاد ہو کہ میرا باپ کون ہے, لیکن وہ ماں جس کے ساتھ 9 ماہ سے زائد وہ جڑا ہی رہا اور چپکا ہی رہا, اس کو اس ماں کے پاس قرار آتا ہے. لیکن اللہ نے چھوٹے سے موسیٰ کو ماں کی گود سے جدا کیا. چلیے ماں کی نہیں تو کسی اور کی صحیح گود تو ہو, لیکن موسیٰ علیہ السلام تو سمندر اور دریا کی گود میں ڈال دیے گئے. کیا وہ وقت ہوگا اگر موسیٰ سے کوئی پوچھے کہ شعور ہے تو سنائیے, تو کتنا لوگ روئیں موسیٰ کی وہ داستان غم سنتے ہوئے. یہ جو بچے بھی رو رو کے ہمیں اپنے دکھ سنا رہے ہوتے ہیں وہی نہیں سنے جاتے, اور کہاں ایک ایسے بچے کا غم کہ جس کی ماں ہی اس سے دور ہو گئی. اور ایسے وقت میں اس ماں کے دل کی کیا کیفیت ہوگی. وہ ماں جس کا نیو بورن بیبی اس کے ہاتھ میں نہ ہو, چلیے سو رہا ہوگا, پھپھو نے لے لیا, دادی نے لے لیا, خالہ کے پاس ہے. لیکن جس ماں کو یہ پتہ ہو کہ میں نے اپنے ہاتھ سے ایک بچے کو پانی کی لہروں کے سپرد کر دیا, وہ دریا ہے, وہ صندوق ہے, وہ کیا ہے, وہ ماں کی گود تو نہیں. کیا وہ ماں تھی؟ کیا اس کے دل کے جذبے اللہ کے اوپر یقین کے دعوے تھے کہ وہ ماں اس پہ بھی مطمئن ہے؟ اور اللہ تعالیٰ نے موسیٰ کی ماں کے سینے میں ٹھنڈک ڈال دی جب چھوٹے سے بچے کو دریا کی لہروں سے بچا لیا یا سمندر کی لہروں سے بچا لیا. تو آپ کے میرے لیے آج تک زندگی میں اگر کوئی بھی آزمائش آئی ہے تو یہ یقین سے کہہ سکتے ہیں کہ نہ موسیٰ جیسی آئی اور نہ موسیٰ کی ماں جیسی آئی. یہاں دو کی آزمائشوں کا ذکر ہے, اسی لیے غم بھی دو ہی بار ہے ادھر, ایک دفعہ حزن ہے تو ایک دفعہ غم ہے. زندگی میں اللہ کے فیصلوں کو قبول کیجئے. ڈے 23 کا جو مین ٹاپک بنا وہ تقدیر پہ راضی رہنا تھا. تو تقدیر کے ان فیصلوں کو اگر موسیٰ اور اس کی ماں نے قبول کر لیا تو آپ کو مجھے کیا مشکل ہے. میرے آپ کے لیے یہی بات ہے آج. اگر اللہ کے حکم سے بغیر کسی کردہ یعنی نہ کردہ گناہ کی سزا میں اگر تقدیر کے ہاتھوں کبھی کبھی آپ کو کچھ تھپیڑے پڑ بھی جائیں تو موسیٰ کے وہ تھپیڑے یاد کیجئے جو دریا کے اندر ان کو پڑے ہوں گے, اور موسیٰ کی ماں کا دل جو دھک دھک کر رہا ہوگا تو سوچ لیجئے گا تو آپ کو اپنی تکلیف کم لگے گی. ہم ساری زندگی روتے ہی رہتے ہیں اور پتہ نہیں کیا کچھ کرتے ہیں. اللہ تعالیٰ ہمیں اپنے وقت کا صحیح استعمال کرنے کی توفیق دے. غم میں رونا اور دوسروں کو غم سنانا یہ وقت کا بہترین نہیں بدترین استعمال ہے. کچھ بھی تو حاصل نہیں ہوگا اس کے بعد. پھر پچھلے سبق میں جو ٹاپکس ہم نے لیے, زمانہ الٹ پھیر کا نام ہے, فیصلے کا دن آنا ہے, آپ کی غمی دشمن کے لیے شادمانی ہوگی, نیک فالی اور بد فالی, صبر ہے تو دکھی کیسے ہوں, خوش رہنا پڑے گا, مصیبت زدوں سے حوصلہ لیجئے, اور عذاب جوئی کے خوشگوار ثمرات, اور عذاب بالقضا, جو تقدیر پر راضی نہ ہو وہ بدبخت ہے, رضا مندی کے فائدے, رب تعالیٰ سے جھگڑا نہیں, حکم نافذ اور فیصلہ عادلانہ، شکوہ تقدیر سے کوئی فائدہ نہیں، رضا بالقضاء میں سلامتی ہے، اور شکوہ تقدیر شک کا دروازہ ہے، رضا غنا اور امن ہے، رضا کا ثمرہ شکر ہے، اور شکوے کا ثمرہ کفر ہے۔ ہر چیز تقدیر کے گرد گھومتی ہوئی، آپ کو مجھے یہی سبق دیا جا رہا ہے کہ اپنی فکر کیجئے، اپنے آپ کو دیکھیے کہ کیا آپ ابھی تک اللہ تعالیٰ سے کچھ گلے اور شکوے ہی تو نہیں کرتے آ رہے، اور جتنا زیادہ آپ کو اللہ تعالیٰ کے فیصلوں پہ یقین آتا جائے گا، آپ اتنی خوشی سے ان فیصلوں کو قبول کرتے ہوئے دکھیں گے۔ اللہ تعالیٰ ہمیں قبول کرنے والوں میں بنائیں۔ آج کا ٹاپک لیجئے، ناراضگی شیطان کی شکار گاہ ہے، یعنی جو اللہ سے ناراض ہے، جو تقدیر سے ناراض ہے، گویا کہ وہ شیطان کی شکار گاہ میں گھس گیا، اور شیطان اس کو دکھی نہیں کرے گا تو اور کیا کرے گا۔ زیادہ تر انسان شیطان کے نوالے اس وقت بنتے ہیں جب ناراضگی اور خواہشات غالب ہوں، خاص طور پر جب انسان اللہ سے زیادہ شاکی ہوتا ہے، یعنی شکوے کرتا ہے، تو منہ سے وہ باتیں کہہ ڈالتا ہے جن سے رب تعالیٰ ناراض ہو، اس کی مرضی کے خلاف ارادہ کرتا اور عمل کر گزرتا ہے۔ اسی لیے نبی کریم صلی اللہ علیہ وسلم اپنے صاحبزادے حضرت ابراہیم کی وفات پر فرماتے ہیں، یعنی جب اللہ کے نبی کا پیارا بیٹا ابراہیم بالکل ابھی چھوٹی سی عمر میں ہی اللہ کے پاس جاتا ہے، تو ابراہیم کی وفات پہ اللہ کے نبی نے فرمایا کہ ہمارا دل غم زدہ ہے، ہماری آنکھ آنسو بہا رہی ہے، لیکن ہم نہیں کہیں گے اس کے سوا کیا، یردا ربنا، کہ ہمارے رب ہم تجھ پر راضی ہیں۔ اس کی وجہ یہ ہے کہ بیٹوں کی موت ان چیزوں میں سے ہے جو بندے کو اللہ سے شکوے کرنے والے بنا دیتے ہیں، اور وہ منہ سے وہ بات نکال بیٹھتے ہیں جو اللہ کو ناپسند ہوتی ہے۔ اگر انسان کسی ناپسندیدہ واقعے پر تین باتوں پر دھیان رکھ لے تو اس کی مصیبت کم ہو جائے گی۔ نوٹ کیجئے گا، پہلی یہ کہ اللہ تعالیٰ کی تقدیر میں کوئی حکمت سمجھے، اور یہ کہ بندوں کے فائدے اور مصلحت کو وہ زیادہ بہتر سمجھتا ہے، اور دوسرے یہ کہ آزمائش کا بدلہ اجر عظیم کی صورت میں ملے گا اور اپنا وہم دور ہو جائے گا، اور تیسری بات یہ ہے کہ تقدیر اور حکم دینا اللہ کا کام ہے، بندے کا کام صرف ماننا ہے اور اطاعت کرنا ہے، چو چراں کی گنجائش نہیں۔ اور اللہ قرآن میں کہتا ہے کہ یہ کیا تیرے رب کی رحمت تقسیم کرنا چاہتے ہیں؟ تو صحیح کہا کسی نے کہ ابس ہے شکوہ تقدیر یزداں، تو خود تقدیر یزداں کیوں نہیں ہے؟ تو کیا پتہ چلا کہ جب بڑے سے بڑا غم، بڑے سے بڑی تکلیف آ جائے تو کہیے اے اللہ ہم راضی ہیں، نرضی ربنا۔ اور حقیقت یہ ہے کہ آپ کی میری اوقات بھی یہی ہے۔ تو تین باتیں دہرائیے، ناپسندیدہ واقعہ ہوا کیا کریں، کیا سوچیں؟ پہلی بات ہے کہ اللہ کی کوئی حکمت ہوگی اس میں، وقت بندوں کے فائدے کو خوب جانتا ہے۔ پھر دوسری بات ہے کہ اس آزمائش کے بدلے میں مجھے اجر ملے گا، اور جتنی بڑی آزمائش اتنا بڑا اجر، اگر آزمائش عظیم ہے تو اجر بھی عظیم ہوگا، اور پھر اس کے بعد تقدیر کا حکم اللہ کے ہاتھ میں ہے، میرا کام اطاعت کرنا ہے۔ کیا آپ اپنے ملک کے ہر قانون کو پسند کرتے ہیں؟ ہر بندہ چاہتا ہے کہ اس کو تھوڑی تھوڑی دیر بعد ریڈ لائٹس پہ روکا جائے، اور ایئرپورٹ پہ جا رہے ہیں اور فلائٹ ٹائم بہت کلوز ہے اور آپ کو ریڈ لائٹ پہ روک دیا، لیکن کیا کرتے ہیں؟ آپ روئیں، آپ اپنے سٹیرنگ پہ ہاتھ ماریں، آپ بریک سے پاؤں اٹھائیں، کچھ بھی کیجئے، آپ کو ماننا پڑے گا۔ ایک حکومت جس نے آپ کو سڑکیں، پانی، گیس دیا، اس کے لیے آپ اتنے مؤدب، تو جس رب نے آپ کو پیدا کیا اس کا کتنا بڑا حق ہوگا۔ تو یاد رکھیے گا، یہی بات ہمیں قرآن پاک کی مختلف آیات میں بھی ملتی ہے۔ مثلا سورۃ بقرہ 216، آسان تکرہ شیئن وہو خیر لکم، ہو سکتا ہے کہ تمہیں کوئی چیز ناگوار گزرتی ہو اور تمہارے حق میں وہی بہتر ہو، اور اللہ جانتا ہے تم نہیں جانتے، غیب کے پردے چاک کر کے تم نے تو دیکھا بھی نہیں ہے۔ پھر اسی طرح بقرہ 124، اور جب ابراہیم کو ان کے رب نے کئی باتوں میں آزمایا، وَإِذِ ابْتَلَىٰ إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَتَمَّهُنَّ، ابراہیم کو آزمایا، ابراہیم پورے اترے، اللہ نے کیا کہہ دیا، اِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامًا، میں تو آپ کو امام بنا دوں گا، تو بدلہ ملا نا، दूसरी बात भी सच हो गई, पहले में हिकमत मालूम हो गई, दूसरे में अजर अजीम मिल गया, और तीसरी बात है कि तकदीर और हुक्म देना तो अल्लाह का काम है। तो अल्लाह ताला फरमाते हैं अलैहिस्सल्लाहु बिअहकमिल हाकिमीन, सूरत 3 की आखिरी आयतें, क्या अल्लाह सब हाकिमों से बेहतर हाकिम नहीं। और ये जो वाक्य हमने पढ़ा है ना कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के अपने प्यारे बेटे की वफ़ात हो गई, तो ये सही बुखारी की रिवायत 1303 में आप ख़ुद भी पढ़ सकते हैं कि कैसे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उस बेटे को अपनी गोद में रख के कहते हैं इन्न लईना तदमाऊ वल कल्ब यहज़नु वला नकूलु इल्ला मा यरदा रब्बुना व इन्न बि फिराकी का या इब्राहीमो लमहज़ूनून। आँखों से आंसू जारी हैं, दिल गम से निढाल है, पर ज़ुबान से हम कहेंगे वही जो हमारे परवरदिगार को पसंद है, और ए इब्राहीम हम तेरी जुदाई से गमगीन हैं। अल्लाह अकबर। तो बात तो सच है कि अबस है शिकवे तकदीर यज़दा, यानी बेकार है अब जितने मर्ज़ी अल्लाह की दी हुई तकदीर पे शिकवे करें, तो ख़ुद तकदीर यज़दा क्यों नहीं, यानी तो क्यों नहीं ऐसा बनता कि अल्लाह ताला तेरी दुआओं को कबूल करे, और तेरी तकदीर के अंदर अगर कोई तकलीफ़ और गम था तो उसको तेरी दुआओं से दूर कर दे। अल्लाह ताला हमें ऐसा ही बना दे। फिर आगे है रज़ामंदी से हवाए नफ्स ख़त्म होती है, यानी जब आप तकदीर से राज़ी हो जाते हैं ना तो ये जो ख्वाहिशों की हवाएं चलती हैं ना वो रुक जाती हैं, क्योंकि जिसमें अल्लाह की रज़ा होती है या जो अल्लाह को राज़ी करना चाहता है हुए रज़ा, इसकी ख्वाहिशात अल्लाह की मर्ज़ी के ताबे हो जाती हैं। एक दिल में अल्लाह की इताअत और ख्वाहिश की पैरवी जमा नहीं होती, अगर इसमें थोड़ी ये और थोड़ी वो हो तो दोनों में जो गालिब होगी दिल उसी का होगा। शायर कहता है कि हमारे हासिद की बात से अगर आपको खुशी होती हो तो हमारे ज़ख्म में कोई तकलीफ़ ना होगी, बस आपकी खुशी चाहिए, यानी हो लें आप खुश, हमें आपके खुश होने से कोई फ़र्क नहीं पड़ता। मेरे रब मैं तेरी तरफ जल्दी से इसलिए आया कि तेरी खुशनुदी हासिल करूं। मूसा अलैहिस्सलाम ने ये जुमले क्यों बोले थे? क्योंकि जो अल्लाह वाले होते हैं ना उनको अल्लाह का हर हुक्म बड़ा प्यारा होता है, चाहे अल्लाह से मुलाकात का हो या अल्लाह के हुक्म पे सर निगूं करने का। तो क्या देखा कि रब के फ़ैसलों पे राज़ी रहिए तो आपकी ख्वाहिशात दबी रहेंगी। और इसकी दो दलीलें कुरान पाक की आयत से भी ले लीजिए, कसस 50, फिर अगर वो तेरी ना माने तो यकीन कर ले कि ये सिर्फ़ अपनी ख्वाहिश की पैरवी कर रहे हैं, और इससे बड़ा वो और कौन बहका हुआ है, यानी इससे बढ़कर और कौन बहका हुआ है जो अपनी ख्वाहिश के पीछे चला। वमन अदल्लु मिम्मन तबा हवा हु, तो गोया के ख्वाहिशों के पैरोकार बड़े ही भटके हुए होते हैं। और इसी तरह निसा 143, मुजब्जबी नबई नज़ा लिकला इला हा उलाई वला इला हा उलाई, वो दरमियान में ही मौलिक डगमगा रहे हैं, ना पूरे इनकी तरफ ना सही तौर पर उनकी तरफ। और अल्लाह के नबी ये जो दुआ मांगा करते थे ना कि अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन क़ल्बि ला यख़्शऊ व मिन दुआ ला युस्मऊ व मिन नफ्सि ला तशबऊ व मिन इल्मि ला यनफऊ, कि अल्लाह मैं तेरी पनाह मांगता हूँ ऐसे दिल से जो डरता ना हो, यानी इसमें खौफ इलाही ना हो, और ऐसी दुआ से भी जो तेरी पनाह मांगता हो जो सुनी ना जाए, और ऐसे नफ्स से भी तेरी पनाह मांगता हूँ जो सहर ना हो, और ऐसे इल्म से भी तेरी पनाह चाहता हूँ जो फ़ायदा ना पहुँचाए। तिर्मिज़ी की रिवायत है 3482। तो अल्लाह से दुआ कीजिए कि हमें ऐसी सारी चीज़ों से पाक कर दे कि जो हमें अल्लाह के फ़ैसलों से नाराज़ कर दें। ज़रा सा वक्फ़ा लीजिए, दिल दिमाग को खाली कीजिए, और ये जुमला दोहराइए कि खुशहाली में अल्लाह को याद रखो, अल्लाह तुम्हें शिद्दत में याद रखेगा। क्या मतलब है इसका कि इसकी इताअत करो, इससे मोहब्बत करो, इसकी बेशुमार नेमतों पर शुक्रगुजारी इख्तियार करो, इसके कड़े और तल्ख फ़ैसलों पर सब्र करो, और खुशहाली में बलाओं के नज़ूल से पहले ही इखलास के साथ इसकी पनाह लो। अमन व सुकून, सेहत व आफ़ियत और लंबी उम्र में ज़्यादा से ज़्यादा इताअत करो, इन्फाक के ज़रिए इसका कुर्ब चाहो। मुश्किल लगता है लेकिन करना तो पड़ेगा, यहाँ तक कि ये चीज़ें आपकी शनाख्त बन जाएं, लोग आपको सबसे बड़ा सखी समझने लगें और लोग आपको सबसे ज़्यादा खुश शख्स महसूस करने लगें, तब वो आपको हर किस्म की बलाओं से महफूज रखेगा, हर तंगी से आसानी देगा, ہر مشکل میں راستہ پیدا کرے گا۔ ہونا یہ چاہیے کہ بندے اور رب کے درمیان ایک قلبی اور ایک خاص معرفت ہو، اس طرح کہ بندہ ہمیشہ اسے اپنے پاس پائے، خلوت میں اس سے دل لگائے، اس کا ذکر کرے، اس سے دعا اور مناجات کرے، اس کی اطاعت کرے، اس سے غنا چاہے۔ بندہ ہمیشہ ہی تکلیفوں اور مشقتوں میں رہتا ہے، دنیا کی تکلیفیں، برزخ، حشر کے مسائل سبھی سے واسطہ پڑنا ہے۔ لہذا اگر بندے اور رب کے بیچ تعلق خاص ہوگا تو اس کا رب ان تمام پریشانیوں میں اس کو کافی ہوگا۔ آپ دیکھیے کہ جب دنیا کی کوئی تکلیف آئے نا تو حشر کو یاد کر لیں، برزخ کو یاد کر لیں، قبر کی زندگی کو یاد کر لیں، آپ دیکھیں گے ایک دم آپ کا سینہ کھلے گا۔ ابھی میں نے قبر کا نام لیا اور مجھے لفظ لاک ڈاؤن یاد آ گیا۔ کیا یہ لاک ڈاؤن اچھا ہے کہ قبر کا؟ اللہ اکبر کبیرہ، اللہ ہماری قبر کو بھی ایسی کھلی بنا دے جیسے ہم اس لاک ڈاؤن میں بھی آرام سے مزے سے اپنے گھروں میں رہتے ہیں۔ تو کیا سیکھا؟ خوشحالی میں رب کو یاد کیجئے، شدتوں میں وہ آپ کو یاد رکھے گا۔ آپ دیکھیے کہ جتنا زیادہ آپ کے دل میں اللہ کا پیار ہے نا، قرب ہے، خاص معرفت ہے، اکیلے میں آپ اکیلے نہیں ہیں، محفلوں میں آپ بہکتے نہیں ہیں، آپ کو کسی کی موجودگی کا احساس ہے، اتنا آپ کا دل خوش ہوگا۔ اور جتنا اللہ اور بندے کے بیچ میں خاص تعلق ہوتا ہے نا، اتنا انفاق کھلا ہوگا، کیونکہ فرق ہی مٹ گیا، یہ میرا راستہ ہے یا اللہ کا، یہ میری ذات پہ خرچ ہو رہا ہے کہ اللہ کے نام پہ، پھر آپ کھلے ہاتھ سے خرچ کریں گے، اتنے آپ شکر گزار زیادہ ہوں گے، اتنا آپ صبر زیادہ کریں گے اور اتنی اطاعت زیادہ کریں گے۔ ایک سے ایک چیز آپس میں جڑی ہوئی ہے، ایک کو کاٹ دیجئے، صرف تعلق باللہ کاٹ دیجئے، دیکھیے یہ سب چیزیں مصیبت اور وبال لگنے لگتی ہیں، کیونکہ ہم لوگ اللہ سے چونکہ نہیں جڑے ہوتے تو اس کے راستے کی قربانیاں اور مال دینا یہ تو ہمیں ایک جو ہے شیر لانے کے برابر لگتا ہے۔ یعنی انسان دودھ کی نہر نکال لے وہ شاید آسان ہو، لیکن اللہ کے راستے میں کچھ کرنا کرانا یہ مشکل لگتا ہے، کیونکہ محبت جو نہیں تو محبت ہی تو راستوں کو آسان کرتی ہے۔ ہم دور دور سے سفر کر کے جاتے ہیں اپنے پیاروں کو ملنے کے لیے، بچوں پہ ماں باپ کتنا خرچ کرتے ہیں، پیچھے محبت ہے۔ پھر اس کے بعد اگلا ٹاپک دیکھیے گا، دوستوں کی غلطیوں سے صرف نظر کرنا، یعنی نظریں پھیر لیجئے، عفو درگزر اختیار کرو، معروف کا حکم دو اور جاہلوں سے اعراض کرو۔ یہ اللہ تعالیٰ فرماتے ہیں قرآن پاک میں سورۃ الانعام میں، اگر کسی بھائی کی ساری باتیں اچھی ہوں، دو یا ایک بات نہ پسند ہو تو ان کی وجہ سے اسے چھوڑ دینا درست نہیں، کیونکہ تھوڑا بہت قابل معافی ہے۔ یاد رکھیے گا، کمال انسان میں ممکن نہیں، یعنی آپ امپاسیبل ہے، انقا کہتے ہیں امپاسیبل کو، آپ کسی کو پرفیکٹ فارم میں دیکھیں، اس کو پورے کمال پہ دیکھیں، یہ نہیں ہوگا۔ حکیم کندی کا کہنا ہے کہ جب آدمی چار عناصر سے مرکب ہے تو تم دوست میں ایک ہی طرح کی عادات کیسے پا سکتے ہو؟ مطلب یہ کہ انسان کے اندر تو بہت کچھ ہے نا، تو پھر دوست میں ہر عادت اچھی کیسے ہو سکتی ہے؟ کوئی اچھی ہے تو کوئی بری بھی ہوگی۔ اور انسان کا اپنا نفس اس سے زیادہ قریب، اس سے زیادہ پیارا ہوتا ہے، اس کا ارادہ اور اختیار اس میں چلتا ہے، لیکن اپنے نفس کی ہر بات انسان نہیں مانتا، نہ اس کا ہر کہنا مانتا ہے، تو دوسرے کا نفس ایسے کیسے کر سکتا ہے؟ آسان لفظوں میں بولوں، جب ہم اپنی ہر بات نہیں مانتے تو دوسرا ہماری ہر بات کیوں مانے؟ کیونکہ اگر ہم اپنی ہر بات مانیں نا تو ہم ٹھیک ہو جائیں۔ ہمیں نہیں کھانا چاہیے میٹھا، ہم پھر کھاتے، ہمیں واک کرنی چاہیے ہم نہیں کرتے، ہمیں ریسٹ کرنا چاہیے ہم نہیں کرتے۔ تو لہٰذا جب کوئی آپ کی نہ مانے تو آپ کہا کرے میں خود کون سی اپنی مانتی ہوں؟ اور اللہ تعالیٰ تو فرماتے ہیں کہ تم پہلے اسی طرح تھے، بس اللہ نے تم پر احسان کیا، وہ قضا علی کا کن تم، اب بولو۔ اور سورہ نساء کی آیت 94 میں یہ جملہ بول کر اللہ نے ہم سب کو بتا دیا کہ جب کبھی کسی دوسرے کی کوئی برائی دیکھے نا تو خود کو وہاں کھڑا کر کے دیکھ لیا کرو۔ اور اسی طرح فرمایا تم اپنے آپ کو پاک مت بناؤ، فلا تزکو انفسکم، اور اللہ خوب جانتا ہے تم میں کون متقی ہے، سورہ نجم کی آیت 32 ہے۔ تو کیا پتہ چلا کہ اپنے آپ کو بہت پسند کرنے والے دوسروں سے راضی نہیں ہوتے۔ آپ کے لیے یہ کافی ہے کہ دوست کے اندر اچھائی کا پہلو غالب ہے۔ حضرت ابو درداء رضی اللہ عنہ نے فرمایا، دوست کو سرزنش کرنا اس کو کھو دینے سے بہتر ہے، پوری دوستی تمہیں کون دے سکتا ہے؟ اس مفہوم کو شعرا نے لے کر اپنے طریقے پر ادا کیا۔ مثلا چند شاعر دیکھیے کہ وہ دوستی کے بارے میں کیا کہتے ہیں۔ اس میں ایک ہے ابو الاطاہیہ، بھائی دنیا والوں میں کون ہے جو تمہارا پورا پورا ہو، تھوڑے کو ہی باقی رکھو، वो तुमसे ना उकताए जिसे तुमने अपना आप पूरा नहीं दिया। जी यानी हम कौन सा अपने दोस्तों को पूरा देते हैं। इसी तरह अबू हातिमत ताई कहते हैं कि फरेब खुर्दा से इसकी अक़ल ही ज़्यादा फरेब करती है, यानी जो ख़ुद धोखा खाया होता है ना उसकी अपनी अक़ल उसको धोखे देती है, इसकी अक़ल ही ज़्यादा फरेब करती है। तुम्हें कभी भी ऐसा दोस्त कहाँ मिलेगा जो पूरा पूरा तुम्हारा हो। बस हुकमा कहते हैं कि पूरा इंसाफ मांगना भी क़िल्लत इंसाफ है, यानी पूरा इंसाफ नहीं मिल सकता दुनिया में। बस कहते हैं जब हम अपने आप से राज़ी नहीं तो गैर से कैसे राज़ी हो जाएंगे। एक अदीब कहता है कि जिस आदमी की सीरत को तुम अच्छा समझते हो, इसके तरीक़ों पर मुतमईन हो, इसकी फजीलत और अक्लमंदी की मार्फत रखते हो, तो इसके किसी ऐसे ऐप पर जो कसरत फ़ज़ाइल से छुपा हो या छोटी सी गलती पर जिसे दरगुजर किया जा सकता हो, इससे रहदगी हासिल ना करो। यहाँ भी अपने दिल से फ़ैसला करो कि क्या उससे पूरे तौर पर राज़ी हो गए। इसके बारे में ख्वाहिश की बुनियाद पर हुक्म न लगाओ, इसी हिसाब से तुम अपने ख़ताकार के बारे में सही फ़ैसला कर सकोगे। सब में बात एक ही है कि बेनिफिट ऑफ डाउट दीजिए दोस्तों को, साथियों को, प्यारों को, शागिर्दों को, उस्तादों को। इंसान कभी मुकम्मल तौर पे किसी के मेयार पे पूरा उतर नहीं सकता, और जो लोगों से पूरा चाहते हैं ना फिर उनको पूरा ही खो देते हैं। तो वी नीड टू बी फ्लैक्सीबल। हाँ, जानबूझ के कोई ना करे, ढीलापन बर्दाश्त नहीं है, सुस्ती बर्दाश्त नहीं है, केयरलेसनेस बर्दाश्त नहीं है, आप अपने इतने बड़े काम को इतना हल्का जाने ये बर्दाश्त नहीं है, ज़िम्मेदारियों को गैर ज़िम्मेदारी से अदा करना ये बर्दाश्त नहीं है, बाकी ह्यूमन एरर सर आँखों पर। शायर कहते हैं, ऐसा कौन है जिसकी हर बात से तुम खुश हो, जिसके ऐप शुमार किए जाने लगे, समझ लो कि वो भी बड़ा ही आदमी है। यानी जो बड़े लोग होते हैं ना, लोग उनके ऐप चुनने लगते हैं, यानी बड़े बड़ों के लोग ऐप चुन लेते हैं तो तुम्हारी क्या बात है। इसी तरह नाबिगा तो ज़बियानी कहता है, जिसकी परागंदा हाली यानी बुरे हाल को, जिसके बुरे हाल को तुम दूर ना करो, वो हमेशा तुम्हारा दोस्त नहीं रह सकता। यानी दोस्तों की कमियों को, उनकी खराबियों को दूर करना ही पड़ता है। कामिल कौन होता है, इसका ये मतलब नहीं कि इसे जांचो परखो नहीं, और हमने इसे कबल कहा है कि चार आदतें दोस्त में आजमानी चाहिए। इसमें जो कमी हो इसे माफ़ कर देना चाहिए, और इस बुनियाद पर बदगुमानी में नहीं पड़ जाना चाहिए जब तक कि इसके बदलने और उसकी तब्दीली का यकीन ना हो जाए। इस किस्म की कमी को इस पर महमूल करना चाहिए, महमूल कहते हैं हमल, सवार करना। इस तरह यानी सोच लीजिए अपने जहन में कैसा होगा कि नफ्स के हालात मुख्तलिफ होते हैं, दिल पर मुख्तलिफ कैफियात गुजरती हैं, क्योंकि इंसान तो अपने ही सिलसिले में भी बदलता रहता है, जबकि अपना नफ्स तो सबसे ज़्यादा अजीज होता है। यानी नफ्स के सिलसिले में कमी इससे दुश्मनी या उकताहट के बायस नहीं होती। मंशूरुल हकम में कहा गया, जिस दोस्त पर यकीन हो किसी बदगुमानी से इसके खिलाफ ना हो जाओ। यानी कभी कभी दोस्तों के बारे में भी लोग आपको बदगुमान कर देते हैं, अगर आपको उस पर यकीन है ना कि वो अपना बंदा है तो आप उससे बदगुमान ना हो। जाफ़र बिन मोहम्मद ने अपने बेटे से कहा, बेटे तुम्हारे दोस्तों में जो तुमसे 3 बार नाराज़ हुआ हो लेकिन उसने तुम्हारे बारे में कोई गलत बात ना कही हो तो इसे अपना दोस्त रखो। जी ये बड़ी अहम बात है, क्योंकि नाराज़ जब होता है ना बंदा किसी से तो उसकी बुराई ज़रूर करता है। इवन शोहर बीवी नाराज़ होंगे तो बीवी शोहर की बुराई कर देगी, सगे भाई बहन, माँ बच्चों की, बच्चे माओं की, लेकिन कोई नाराज़ हो फिर भी आपकी बुराई ना करे, बस वो है काम का बंदा। इसी तरह अल हसन बिन वहब कहते हैं, दोस्ती का हक है कि दोस्तों से दरगुजर किया जाए, और अल्लाह ताला के फरमान, फसफ सफल जमील, सूरह हिजर है ये 85, के दरगुजर कीजिए, अच्छा दरगुजर यानी खूबसूरत तरीके से दरगुजर करना। इसकी तफसीर में हज़रत अली कहते हैं, यहाँ बेहतरीन दरगुजर के मानी हैं उससे नाराज़ ना हो, अताप ना हो, मतलब इससे राज़ी रहो यानी उस पर गुस्से का इजहार ना करो। इब्न रूमी कहते हैं कि ये दुनिया है, यहाँ लोग ऐसे ही होते हैं, आँख में तिनका चुभता है, तकद्दुर पैदा होता है, तकलीफ़ होती है, दर्द होती है, जब तुम खुद कामिल नहीं तो ये इंसाफ की बात नहीं कि दुनिया में कामिल की तलाश करो। बात बहुत बड़ी है, बिलीव मी। खुश हो जाएंगे अगर आप अपने इर्द गिर्द वालों से राज़ी हो जाएंगे। आप देखिए ना, आपको डिप्रेशन है, किसकी वजह से है? अमूमन घर वालों की वजह से, शौहर टाइम नहीं देते, तन्हा रहती हूँ, कंपनी नहीं मिलती, रात जाते दर्द, बस ऐसे ही होगा। इट्स ओके, मैंने सबको माफ़ कर दिया, जाओ मैंने तुम सबको माफ़ किया। बल्कि माफ़ी की क्या बात है, तुमने किया ही कुछ नहीं, आप अपना इलाज खुद कीजिए। और वो जो 100 पाउंड देकर आते हैं ना साइकाट्रिस्ट को 1 घंटे के, वो सदके में दे दें, वो अपनी ज़ात पे लगा लें, बचा लें उस पैसे को। लेकिन माल और वक्त ज़ाया ना कीजिए, आप अपनी विल पावर को स्ट्रॉन्ग कीजिए। आपको किसी की ज़रूरत नहीं होगी, आप दूसरों के दुख बांटने ले हो जाएंगे कि पता है मेरे साथ भी ऐसा हुआ था, फिर मैंने अपना ऐसे इलाज किया, तुम भी कर लो, मैं नहीं तुमसे कोई पैसे ले रही, लेकिन मेरे इस मशवरे पे अमल तो करके देखो, फिर आप ऐसे बनेंगे इंशाल्लाह। बोलिए, एक शायर कहता है कि हमारा मिलाप हर ज़माने में रहेगा, हमारी जुदाई बहार की बारिश की तरह होगी, इसकी बेरुखी से तुम घबराओगे लेकिन अपनी कमी के बावजूद इसका मायल होना आसान है। इस बात से लग की पनाह कि किसी को तुम गज़बनाक पाओ सिवाय महबूब के, क्योंकि अपने मुहिब से नाज नखरे करना उसकी फितरत है। बात तो सच है, देखिए कि थोड़े दिन की बात होती है, मौसम बदल ही जाते हैं, बारिश होती है फिर आ जाती फिर चली जाती है। इस दुनिया को आप स्टिल साइलेंट पे नहीं कर सकते, स्टॉप हैंड ओवर, ये तो नहीं है, ये तो मौत है, इसके बाद तो डेथ है। तो लिहाजा लोगों के साथ ऐसे ही चलिए। और अल्लाह ताला फरमाते हैं, अगर अल्लाह का फजल और उसकी रहमत ना होती तो कभी भी तुम में से किसी का तज़किया ना होता। फलाउला फ़दलुल्लाहि व रहमतुहु, यानी सूरत नूर में हज़रत आयशा सिद्दीक़ा जैसी प्यारी औरत पे तोहमत लगा ली, अल्लाह कहते हैं अगर मैं तुम्हें पाक ना करता तो तुम में से कभी कोई पाक ही ना होता। और शायर कहते हैं कि तुम ऐसा कामिल चाहते हो जिसमें कोई ऐप ना हो, क्या ऊद बग़ैर धुएँ की खुशबू बखेरती है? कई लोग जिनको ऊद की खुशबू बड़ी प्यारी लगती है, जो आग पे जलाई जाती है यानी लकड़ी जलती है और खुशबू आती, लेकिन धुएं की वजह से बंद कर देते हैं, कहते हैं नहीं इसे स्नीजिंग होती है, घबराहट होती है, इचिंग होती है, खुशबू अच्छी लग रही है तो क्या धुएं के बगैर होगी? इवन आप देखिए स्प्रे, ये जो रिफ्रेशनर्स होते हैं, कई लोग नहीं बर्दाश्त करते, वो कहते हैं नहीं इसके अंदर से कुछ इस तरह के निकलते हैं पार्टिकल्स के जो हमारे नाक में जाते हैं। और अल्लाह फरमाते हैं अपनी सफाई न जताओ तुम में से कौन परहेजगार है, ये तो अल्लाह को खूब मालूम है। तो आपको मुझे फिक्र करनी है इस बात की कि प्यारों को किसी गलत फहमी में खो ना दें। तो फिर क्या सीखा, दोस्तों की गलतियों से सरफे नज़र करना है इंशाल्लाह। बोलिए, फिर आप देखिए कि इसमें हमने जितने लोगों के बातें सुनी, आप एक एक चीज़ को समझते और पढ़ते जाएँ तो आप देख लेंगे कैसे एक एक चीज़ खुली हुई है। क्या कोई अदीब कहता है और क्या जाफ़िर बिन मोहम्मद अपने बेटे से कहते हैं, और क्या अबू अताहिया कहते हैं, और हकीम कंदी क्या कहते हैं, अबू दरदा रज़ी अल्लाह अन्हो क्या कहते हैं, और इब्ने रूमी क्या कहते हैं। सब का एक ही खुलासा कि दोस्तों की कदर कीजिए, आप उनको अच्छा बना लीजिए, आपका अच्छा अमल उनको भी इंशाल्लाह अच्छा बनाएगा। और आप क्या कीजिए कि सेहत और फराख को अल्लाह की इताअत के लिए गनीमत समझिए। इख्तनिम खमसन कबल खम्स, 5 चीज़ों को 5 चीज़ों से पहले गनीमत जानिए, उसमें एक सेहत और एक फरागत है। होना ये चाहिए कि जिस्मानी सेहत और ख़ाली वक्त ज़ाया ना हो, ये ख्याल करके पहले बहुत अमल हो चुका। अल्लाह की इताअत में कभी ना करो कि बहुत नेकियां कर ली, अच्छा अब थोड़े से गुनाह भी कर लेंगे तो क्या होगा, अस्तग़फिरुल्लाह, ऐसा कभी सोचिएगा भी नहीं। बल्कि सेहत को गनीमत जान कर मेहनत करो, अपने ख़ाली वक्त को काम में लाओ, क्योंकि हर वक्त काम नहीं हो सकता और जो छूट जाएगा वो हासिल नहीं होगा। खाली रहने से नदामत होगी या कज अमली तन्हाई में इनहराफ या अफसोस होगा, बात तो सच है। हज़रत उमर फरमाते हैं राहत से मर्द गाफिल होते हैं, औरतें इठलाती हैं, यदि मर्दों को राहत अच्छी नहीं लगती या मर्द राहत में आ जाएँ तो गाफिल हो जाते हैं, फिर उनका जहन इधर उधर जाता है, तो मर्द मसरूफ़ ही अच्छे लगते हैं और औरतें तो इठलाती ही बहुत हैं माशाल्लाह। इसी तरह किसी ने कहा कि काम से थकन होती है लेकिन खाली रहना फसाद अंगेज़ है। ये ठीक है, काम करते हैं बहुत थकते हैं लेकिन नींद भी तो अच्छी आती है ना, और खाली रहेंगे तो फसाद ही फसाद है, ये देख ये सुन उधर जा उसको चिट चैट उसके साथ, पता नहीं कोई गलत रास्ता ही ना खुल जाए उससे। एक हकीम का कहना है कि तन्हाई से बचो, इससे अक्ल फासिद और हल शुदा मसले उलझ जाते हैं। एक एक चीज़ गोल्डन वर्ड है ये कह लीजिए। एक अदीब का कहना है कि अपना दिन बग़ैर किसी फ़ायदे के ना गुजारो, अपना वक्त फजूल में ज़ाया ना करो, عمر اس سے بہت کم ہوتی ہے کہ انسان اس سے غیر مفید چیزوں میں ضائع کرے، یعنی اتنی عمر ہے ہی کوئی نہیں کہ اس کو ضائع کر دے، اور اپنا مال وہاں اڑا دے جہاں نہ اجر نہ ثواب. اس سے زیادہ بلیغ حضرت عیسیٰ علیہ السلام کا قول ہے، فرمایا نیکی تین ہے، بولنا، دیکھنا اور خاموش رہنا. جو بغیر ذکر کر کے بولا اس نے لغ بات کی، جس نے عبرت کی نگاہ سے نہ دیکھا اس نے غلطی کی، جو بغیر فکر کے خاموش رہا اس نے وقت گنوایا. تو گویا کہ آپ دیکھیے کہ پھر بولنے، دیکھنے اور خاموش رہنے میں نیکی کب ہے؟ جب اچھا بولیں، اچھا دیکھیں عبرت والا اور خاموش رہیں. اور ہم کیا کرتے ہیں؟ وقت نہیں گزرا، جسٹ کلنگ دا ٹائم. تو پھر ایک دن ٹائم بھی آپ کو کل کر دے گا. تو کیا پتہ چلا کہ اپنی صحت اور اپنے فارغ وقت کو اللہ کی اطاعت کے لیے غنیمت سمجھیے. ہم عموماً کتنا بولتے ہیں، کیا کیا دیکھتے ہیں؟ خاموش کب ہوتے ہیں؟ جب کسی سے روٹھے ہوتے ہیں. اور بولتے ہیں تو کیا ذکر کے ساتھ بولتے ہیں؟ لغویات میں تو نہیں بولتے زیادہ، لغ باتیں تو ہماری زندگی کا حصہ نہیں ہے. اور اسی طرح سے آپ دیکھیں کہ نگاہ عبرت والی ہے، خاموشی فکر والی ہے. اور اللہ کے نبی نے فرمایا دو نعمتیں ایسی ہیں جس کی لوگ قدر نہیں کرتے، الصحت والفراغ، صحت اور فارغ وقت. یہ بخاری کی روایت 6412 ہے. سوال پیدا ہوتا ہے کہ خالی رہنے کے کیا نقصان ہے؟ پہلی بات ندامت، بندے کو بعد میں افسوس ہوگا. پھر کجملی، ٹیڑے کام، پٹھے سدھے کام. بچے بھی الٹے کام کب کرتے ہیں؟ جب فارغ بیٹھے ہوتے. کبھی بچہ تھوڑی دیر نظر نہ آئے، سمجھ لیں کسی الماری کی چیزیں باہر نکال کے بیٹھا ہوگا، تو ٹیڑے کام سوچتے ہیں فارغ وقت میں، افسوس ہوگا بعد میں. تنہائی میں انحراف، انحراف کیا ہوتا ہے؟ حرفا سے پھر جانا، یعنی انسان غلط کام کرتا ہے کبھی کبھی تنہائی میں، دین سے ہٹے گا، اللہ کی بات سے ہٹے گا، پھر اسی طرح شیطان کے لیے آسان سا شکار ہو جائے گا. ایسا انسان حقیقت میں شیطان کا طرد نوالا بنتا ہے. پھر سوال یہ کہ فارغ وقت کا اچھا استعمال کیسے کریں؟ تو پہلی بات ہے کہ اچھی کتب کا مطالعہ کیجئے، اچھے لیکچر سنیے، کائنات پہ غور و فکر کیجئے، اور پھر کائنات پہ تدبر کرتے ہوئے مالک کو پا لیجئے.